पर्खन सजिलो छैन, तर हामी सबै 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 पर्खिरहेका हुन्छौँ। हामी पेट्रोलको लाइनमा पर्खिरहेका हुन्छौँ, हामी परीक्षा हलहरूमा पर्खिरहेका हुन्छौँ, हामी अस्पतालमा पर्खिरहेका हुन्छौँ। पर्खन सजिलो छैन, तर सबैले पर्खन्छ। बालक, जवान, वृद्ध सबैले पर्खन्छ। धनीले पर्खन्छ, गरिबले पर्खन्छ, हिन्दूले पर्खन्छ र क्रिस्चियनले पर्खन्छ, नेपालीले पर्खन्छ र अमेरिकनले पर्खन्छ। सबै ठाउँका सबै मानिसले सबै समय पर्खन्छ। तर हामी क्रिस्चियनहरूको एउटा थप पर्खाइ छ। वी हेभ वान एडिसनल वेटिङ। हामी हाम्रो प्रभुको आगमन पर्खिरहेका छौँ। क्रिस्चियनहरूले लगभग 2000 वर्षदेखि प्रभु फर्कने दिनको प्रतीक्षा गर्दै आएका छन्। पावलले पर्खे, अगस्टिनले पर्खे, लुथरले पर्खे, जोन बानियनले पर्खे, आरसी स्प्रलले पर्खे, जोन पाइपरले पर्खिरहेका छन्। हामी पर्खिरहेका छौँ। हामी सबै प्रभुको पुनरागमनको प्रतीक्षा गरिरहेका छौँ। तर प्रश्न यो छ कि हामी कसरी पर्खिरहेका छौँ, हामी कसरी प्रतीक्षा गरिरहेका छौँ? उहाँ हामीले हाम्रो प्रभुको पुनरागमनको प्रतीक्षा कसरी गर्नुपर्छ, कसरी? पत्रुसले हामीलाई बताउँछन्। आउनुहोस्, दोस्रो पत्रुस 3:11-18 हामी हेर्छौँ। तपाईँसँग बाइबल छ भने कृपया तपाईँले आफ्नो बाइबलमा दोस्रो पत्रुस 3:11 पल्टाउनुहोस्। दोस्रो पत्रुस 3:11, प्रभुको अनुग्रहमा हामीले यो पत्रलाई आजबाट बिटो मार्दैछौँ। आज हामी दोस्रो पत्रुसलाई पनि सिद्ध्याउँदैछौँ। सो तपाईँसँग बाइबल छ भने कृपया बाइबल खोल्नुहोस्। म हामी सबैको निम्ति पढ्नेछु, कृपया तपाईँहरूले मैले पढिराख्दाखेरि आफ्नो बाइबल हेर्नुहोला। यसरी लेखिएको छ कि यी सबै कुराहरू यसरी पग्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ। तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ जुन दिन आकाशहरू जलेर भस्म हुनेछन् र तत्त्वहरू आगोको रापमा पग्लनेछन्। तर उहाँको प्रतिज्ञा बमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौँ जसमा धार्मिकताले बाँस गर्छ। यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर। हाम्रा प्रभुको धैर्यलाई मुक्ति चाहिँ ठान। हाम्रो प्रिय भाइ पावलले पनि उनलाई दिएको बुद्धिअनुसार तिमीहरूलाई यही कुरा लेखे। उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्लेख गरेका छन्। तिनमा कुनै कुनै कुराहरू बुझ्न कठिन छन् र अशिक्षित र चञ्चल मानिसहरूले यी कुराहरूलाई अरू धर्मशास्त्रहरूलाई जस्तै उल्टा पाल्टा पार्छन् र आफ्नै विनाश ल्याउँछन्। यसकारण प्रिय हो, अघिबाट यी कुरा जानेर होसियार रह। दुष्ट मानिसहरूको भूल कुरामा अल्म लिएर आफ्नो स्थिरता नगुमाऊ। तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाऊ। उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्, आमेन। यदि येशू ख्रीष्ट साँढे साँच्चै फर्की आउँदै हुनुहुन्छ भने हामी कसरी जिउनुपर्छ? ख्रीष्टको पुनरागमनको प्रकाशमा हामी कसरी जिउनुपर्छ? अर्को शब्दमा, हामीले ख्रीष्टको पुनरागमनको प्रतीक्षा कसरी गर्नुपर्छ? हाउ सुड वी लिभ इन लाइट अफ क्राइस्ट रिटर्न, ओर हाउ सुड वी वेट फर क्राइस्ट रिटर्न? सातवटा कुराहरू हामी विचार गर्नेछौँ। ओके, सातवटा कुराहरू। पहिलो, कसरी पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै। आज लेखाइ अलिकति लामो हुनेछ, कसरत गर्नुपर्ने भएको छ तपाईँले, किनकि आजको वचन बुधाहरू लामो छन्। पहिलो बुधा, पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै। दोस्रो, प्रभुको दिनलाई नजिक ल्याउँदै। तेस्रो, नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दै। चौथो, दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिने प्रयत्न गर्दै। पाँचौँ, प्रभुको धैर्यलाई मुक्ति झैँ ठान्दै। र छैटौँ, झुटो शिक्षकहरूदेखि होसियार रहँदै। र सातौँ, येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै। फेरि म अगाडिबाट दोहोऱ्याउन चाहन्छु, पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै, प्रभुको दिनलाई नजिक ल्याउँदै, नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दै, दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिने प्रयत्न गर्दै। प्रभुको धैर्यलाई मुक्ति जेठान्दै झुटो शिक्षकहरूदेखि होसियार रहँदै येशुख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै सो यी बुदाहरू अरू केही नभएर यही खण्डमा भएका यो पदमा भएका सत्ताहरू हुन् भन्ने कुरा तपाईँले देखिसक्नु भएको छ होला। फेरि म अन्तिमचोटि दोहोऱ्याउन चाहन्छु, अन्तिमचोटि यी सातवटा सत्यताहरू पवित्रता र भक्तिको जीवनमा प्रयत्न गर्दै भक्तिको जीवन जिउने प्रयत्न गर्दै प्रभुको दिनलाई नजिक ल्याउँदै तेस्रो नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दै र चौथौँ दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिने प्रयत्न गर्दै पाँचौँ प्रभुको धैर्यलाई मुक्ति चाहिँ ठान्दै छैटौँ झुटो शिक्षकहरूदेखि होसियार रहँदै र सातौँ येशुख्रिस्टको अनुग्रह र ज्ञानमा बढ्दै सो हामी कसरी हाम्रो प्रभु येशुख्रिस्टको प्रतीक्षा गर्छौँ यी सातवटा कुरा गर्दै गर्छौँ पहिलो पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै पद एघारलाई हेर्नुहोस् न यी सबै कुराहरू पक्लन्छन् भने यसरी पक्लन्छन् भन्ने जानेर पवित्रता र भक्तिको जीवनमा तिमीहरू कस्ता किसिमका मानिस हुनुपर्छ अर्को शब्दमा यदि तिमीहरूलाई यो थाहा छ भने यानि कि आकाशलाई ठुलो आवाज साथ बित्दै जानेछ तत्त्वहरू आगोको रापले पग्लनेछन् र पृथ्वी र त्यसमा भएका सबै थोक भस्म हुनेछन् यदि तिमीहरूलाई यो थाहा छ भने यो ज्ञानले तिमीहरूलाई यो जीवनतर्फ डोर्याउनु पर्ने हो यानि कि पवित्रता र भक्तिको जीवनतर्फ यदि ख्रिस्ट फर्की आउनुहुन्छ र तिमीहरू उहाँको प्रतीक्षा गर्नेहरू हो भने यस भ्रष्ट संसारमा तिमीहरू पवित्रता र भक्तिको जीवन जिउन प्रयत्न गर्ने मानिसहरूको रूपमा चिनिनुपर्ने होइन र पत्रुसले प्रश्न गरिरहेका छन्। प्रियहरू भविष्यको बारेमा तपाईँ के विश्वास गर्नुहुन्छ भन्ने कुराले वर्तमानमा तपाईँ कसरी जिउनुहुन्छ भन्ने निर्धारण गर्छ। यदि तपाईँ भविष्यमा ख्रिस्ट फर्की आउनुहुनेछ र उहाँले जिउँदा र मरेकाहरूको न्याय गर्नुहुनेछ भन्ने विश्वास गर्नुहुन्छ भने वर्तमानमा तपाईँ पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्नुहुनेछ। तर यदि तपाईँ भविष्यमा ख्रिस्ट फर्की आउनुहुने छैन, त्यहाँ न्याय स्याय छैन, स्वर्ग र नरक छैन भनेर विश्वास गर्नुहुन्छ भने वर्तमानमा तपाईँ मनपरे जीवन जिउनुहुनेछ। सो प्रश्न भनेको तपाईँको वर्तमान जीवनशैलीले भविष्यको बारेमा तपाईँ के विश्वास गर्नुहुन्छ भनेर देखाइरहेको छ। के तपाईँ ख्रिस्टको प्रतीक्षामा जीवनयापन गरिराख्नु भएको छ? के यो कुरा पवित्रता र भक्तिको जीवन जिउन प्रयत्न गर्ने कुरामा देखिन्छ? पत्रुस भन्छन् यदि तिमीहरू यो विश्वास गर्छौ भने यदि तिमीहरू यो दिनको प्रतीक्षा गर्छौ भने कि एक दिन येशू ख्रिस्ट फर्की आउनुहुनेछ र संसार अन्त हुनेछ भने के तिमीहरूको जीवन पवित्रता र भक्तिको जीवनद्वारा चिनिनुपर्ने होइन र प्रियहरू तपाईँको साथीलाई पवित्र जीवनको बारेमा कुनै चासो छैन भने नहोस्, किनकि ऊ पापमा मरेको छ, ऊ अन्धो छ, उसलाई परमेश्वरको न्यायको कुनै डर छैन, उसको हृदयले काम गर्दैन, उसले येशू ख्रिस्टको दोस्रो आगमनमा विश्वास गर्दैन। तर तपाईँ फरक हुनुहुन्छ, तपाईँ तपाईँको अविश्वासी मित्रभन्दा फरक हुनुहुन्छ, तपाईँ अब देख्ने हुनुभएको छ, तपाईँसँग नयाँ हृदय छ, तपाईँलाई पापको क्षमा के हो भन्ने कुराको थाहा छ र तपाईँ ख्रिस्टको आगमनको प्रतीक्षा गर्नुहुन्छ। त्यसकारण पवित्रताको लागि प्रयत्न गर्नुहोस्, जीवनको हर रहनसहनमा हामी पवित्र हुने प्रयत्न गर्नै पर्छ। पहिलो पत्रुस एक अध्यायको 15-16 पद यसरी भन्दछ, तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ तिमीहरू आफै पनि जीवनका सबै रहन सहनमा पवित्र हो, किनभने यो लेखिएको छ तिमीहरू पवित्र हो किनभने म पवित्र छु। प्रियहरू हामी अलग गरिएका छौँ, हामी संसारबाट छुट्याइएका छौँ, हामी प्रभुको निम्ति अलग गरिएका छौँ, त्यसकारण हामी प्रभुको जस्तै गरी जिउनु पर्ने हुन्छ। जस्तै तपाईँ काठमाडौँको गल्लीहरूमा हिँड्नुहुन्छ, यो याद गर्नुहोस् कि तपाईँ ती गल्लीमा हिँड्ने मानिसहरूभन्दा भिन्न हुनुहुन्छ। तपाईँ ख्रिस्टको रगतले मोल तिरेर छुट्याइएको संसारबाट अलग गरिएको जाति हुनुहुन्छ। जस्तै तपाईँ दसैँमा आफ्नो घर गाउँ जानुहुन्छ, तपाईँले याद गर्नुहोस् कि तपाईँ भिन्न हुनुहुन्छ, तपाईँ स्वर्गको प्रतीक्षा गर्ने मानिस हो, तपाईँ प्रभुको पुनरागमनको प्रतीक्षामा जिउने मानिस हो, तपाईँले संसारलाई नै सबै थोक मानेर जिइराख्ने मानिस होइन, तपाईँ फरक हुनुहुन्छ, तपाईँको गन्तव्य फरक छ, तपाईँको आँखा तपाईँले फरक ठाउँतिर लगाइराख्नु भएको छ, तपाईँको आशा फरक छ, तपाईँले फरक कुराको प्रतीक्षा गरिराख्नु भएको छ, तपाईँको जीवनलाई फरक सिद्धान्तले चलाइरहेको छ। त्यसकारण याद गर्नुहोस् जसरी तपाईँ घर गाउँ जानुहुन्छ दसैँमा, याद गर्नुहोस् कि तपाईँ ख्रिस्टको रगतले मोलतिर छुट्याइएको मानिस हुनुहुन्छ र पवित्रता र भक्तिको जीवनमा तपाईँ कस्ता किसिमको मानिस हुनुपर्छ तपाईँले याद गर्नुहोस्। हामी हाम्रो प्रभुको पुनरागमन कसरी प्रतीक्षा गर्छौँ? पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गरेर। दोस्रो, प्रभुको दिनलाई नजिक ल्याउँदै। बाह्र पदलाई हेर्नुहोस् न, तिमीहरू परमेश्वरको दिन प्रतीक्षा गर्दछौ र त्यस दिनलाई नजिक ल्याउन चाहन्छौ जुन दिन आकाशहरू जलेर भस्म हुनेछन् र तत्त्वहरू आगोको रापमा पग्लनेछन्। कहिलेकाहीँ घरमा पाहुनाहरू आउने बित्तिकै निकै हतार लाग्छ। अचानक पाहुनाहरू आए पनि प्रायः हामीलाई निकै हतार लाग्छ। घरको अवस्था अस्तव्यस्त हुन्छ, ला केही तयार गरेको छैन, एकछिन पाहुनालाई बाहिरै चिया पसलतिर यसो अल्मलाउँदै गर्नै भनेर श्रीमतीले श्रीमानलाई भन्ने अवस्था पनि आउनसक्छ। कतिचोटि ख्रिस्टको आगमनलाई लिएर हामी यसरी नै प्रत्युत्तर जनाउँछौँ। ख्रिस्टले चाँडै आउने प्रतीक्षा गर्नुभएको छ, तर हामी भने आजको रात त नआए हुन्थ्यो, म तयार छैन, वा मेरो एउटा योजना छ, त्यो फत्ते भएपछि मात्र प्रभु आउनु है भन्छौँ। ख्रिस्टको आगमनको प्रतीक्षा गर्नु कहाँ हो कहाँ, बरु उहाँ अलि ढिलो आइदिए हुने भनेर हामीले त्यसरी जिरहेका हुन्छौँ। ख्रिस्टलाई हामीलाई ख्रिस्ट फर्की आउने कुरा मन पर्छ, हामी चाहन्छौँ कि एक दिन प्रभु ख्रिस्ट फर्की आउनु भनेर, तर हामी उहाँलाई हतार लगाउन चाहँदैनौँ, उहाँ आफ्नो समयमा आउनु ठिक छ। तर पत्रुसका अनुसार हामीले ख्रिस्टको प्रतीक्षा गर्ने मात्र होइन, ख्रिस्टलाई आउन हतार लगाउनुपर्छ। हामी गालामा हात राखेर आकाशतिर हेरेर बस्दैनौँ, बरु हामी ख्रिस्ट फर्की आए पनि हुने, ख्रिस्ट फर्की आए पनि हुने भन्ने हिसाबले जिउँछौँ। हामी त्यस दिनलाई नजिक ल्याउन चाहन्छौँ, हामी ख्रिस्टलाई फर्किआउन हतार लगाउन चाहन्छौँ। तर कसरी हामी ख्रिस्टलाई फर्किआउनलाई हतार लगाउन चाहन्छौँ? दुईवटा कुराहरू गरेर। पहिलो, प्रार्थना गरेर। येशूले आफ्नो चेलाहरूलाई यसरी प्रार्थना गर्न सिकाउनु भयो, हे हाम्रा पिता जो स्वर्गमा हुनुहुन्छ, तपाईँको नाउँ पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पुरा होस्। मत्ती 6:7-10। सो मत्ती 6:1 येशूले आफ्ना चेलाहरूलाई उहाँ चाँडै आउनुभएको होस् भनेर प्रार्थना गर्न सिकाइराख्नु भएको थियो। तपाईँको राज्य आओस्को अर्थ थियो वास्तवमा, उनीहरूले येशू ख्रीष्ट पुनः फर्की आउनुभएको होस् भनेर प्रार्थना गर्न सिकाइरहेको थियो। र चेलाहरूले प्रभु आउनुहोस्, प्रभु फर्की आउनुहोस् भनेर प्रार्थना गरे। उदाहरणको लागि पावलले पहिलो कोरिन्थीको पत्र कसरी अन्त गर्छ तपाईँले विचार गर्नुहोस्। म पावल आफ्नै हातले यो अभिवादन लेख्दैछु, कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्। हे हाम्रा प्रभु आउनुहोस्। त्यसै गरी युहन्नाले बाइबलको अन्तिम पुस्तक कसरी अन्त गर्छन् विचार गर्नुहोस्। निश्चय म चाँडै आउँदैछु, आमेन, आउनुहोस् हे प्रभु येशू, आउनुहोस्। हामी प्रार्थनाद्वारा हाम्रो प्रभुलाई फर्किआउनलाई हतार लगाउन सक्छौँ। र दोस्रो, सुसमाचार प्रचार गरेर। येशूले भन्नुभयो, अनि राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिहरूका लागि गवाईको निम्ति प्रचार गरिन्छ, त्यसपछि अन्त्य आउनेछ। प्रिय श्रोता, हामी ख्रिस्टको आगमनको प्रतीक्षामा निष्क्रिय हुन सक्दैनौँ। हामी सक्रिय भएर प्रार्थना र सुसमाचारद्वारा प्रचारद्वारा प्रभुको दिनलाई हतार लगाउनै पर्छ, जुन दिन आकाशहरू जलेर भस्म हुनेछन् र तत्त्वहरू आगोको रातमा पग्लनेछन्। परमप्रियहरू, हाम्रो जियाई अथवा हाम्रो जिज्ञासा यो संसारको अन्त कसरी हुन्छ भन्ने भन्दा पनि बढी, यस कुरामा भन्दा बढी, संसार, नयाँ संसार, नयाँ स्वर्ग कस्तो हुन्छ भन्ने कुरा मनपर्छ। यस संसारको अन्तको दिनको भन्दा बढी उत्सुकता साथ हामीले नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्नुपर्छ। हामी यीशु ख्रीष्टको दोस्रो आगमनको कसरी प्रतीक्षा गर्छौँ? तेस्रो, नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दै। पद 13 हेर्नुहोस् न, तर उहाँको प्रतिज्ञा बमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौँ जसमा धार्मिकताले बास गर्छ। मेरो पहिलो विदेश मलेसिया थियो। 2011 म पढाइको लागि भनेर मलेसिया उडेँ। लगभग 4-5 घन्टापछि मैले संसार, छुट्टै संसारमा आफ्नो पाइला टेकेँ। त्यहाँको हावापानीदेखि लिएर सबै कुरा फरक थियो, मानिसहरू फरक थिए, भाषा फरक थियो, खाना, त्यहाँको संस्कृति, सबै कुरा फरक थियो। मैले ह्यान्डल गर्नै सकिनँ, मेरो निम्ति एकदमै गाह्रो भयो। हप्ता नबित्दै म होमसिक भएँ। मलाई घरको यादले एकदमै सताउन थाल्यो, गाउँघरको यादले मलाई एकदमै पिरोल्न थाल्यो। मैले कति दिनहरू रुएर बिताएँ, लास्टै गाह्रो भयो। त्यतिखेर नगिनाले मलाई सम्झाउने गर्थ्यो, नगिनाले त्यतिखेर चिन्ता नगर्नु तपाईँ अवश्य एक दिन घर फर्किनुहुनेछ अहिलेलाई पढाइमा ध्यान दिनु र घर फर्किने दिनको बाटो हेर्दै म बिरानो ठाउँमा सम्हालिएँ घर फर्किने दिनको बाटो हेर्दै म बिरानो ठाउँमा सम्हालिएँ प्रिय यो संसार पतन र पापद्वारा ग्रसित भए कारण हाम्रो जीवन कष्टकर छ यस संसारको सिस्टम पवित्रताको लागि प्रयत्न गर्ने मानिसहरूको लागि चुनौतीपूर्ण छ यहाँको भाषा फरक छ यहाँको यहाँको मानिसहरूले खुल्याम पापको उत्सव मनाउँछन् यस संसारमा कोरोना भाइरस छ यस संसारमा क्यान्सर छ यस संसारमा थरी थरीको रोग छ दुःख कष्ट छ यहाँ सम्बन्ध टुट्छ यहाँ दुर्घटना हुन्छ र हाम्रा कति रातहरू आँसुमा बित्छन् तर प्रियहरू चिन्ता नगर्नुहोस् वी आर अलमोस्ट होम हामी घर पुग्नै लागेका छौँ हामी एक दिन हाम्रो वास्तविक घर पुग्नेछौँ परमेश्वरले हामीलाई घरसम्मै पुर्याउने प्रतिज्ञा गर्नुभएको छ प्रभुको दोस्रो आगमन प्रतीक्षा हामी कसरी गर्छौँ यस संसारमा यो कष्टपूर्ण संसारमा नयाँ घरतर्फ हेर्दै नयाँ घर हाम्रो वास्तविक घर यो संसार तपाईँ घर तपाईँले छानिराख्नु भएको छ भने तपाईँ भ्रममा हुनुहुन्छ एक दिन यो संसार धुलोमा परिणत हुनेछ तपाईँ जो हुनुहुन्छ तपाईँले जे कमाउनु भएको छ तपाईँको उपलब्धि सब थोक धुलोमा खरानीमा परिणत हुनेछ त्यस कारण प्रिय नयाँ घर वास्तविक घर अनन्तको घरतर्फ आफ्नो आँखा लगाउनुहोस् जुन घरको विषयमा हाम्रो परमेश्वरले प्रति गर्नुभएको छ यसै 65 अध्यायमा अघि भर्खर हामीले पढेर हाम्रो पापहरू स्वीकार गऱ्यौँ हेर म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु अघि गएका कुराहरूको सम्झना हुने छैन न त्यति मनमा आउनेछन् कि तपाईँ म त्यो घरमा पुग्न चाहदैनौँ र यस संसारमा हामी होमसिक महसुस गर्छौँ यस किनकि यो संसार हाम्रो वास्तविक घर होइन हामी यहाँको नागरिक होइनौँ हामी यहाँका रैथाने हुने हौ हामी यहाँ परदेशी हौँ हामी प्रवासी हौँ हाम्रो वास्तविक घर स्वर्ग हो हामी त्यहाँको हौ हिब्रू 11 अध्यायको 16 पद अनुसार हामीहरू अझ उत्तम देश अर्थात् एक स्वर्गीय देशको हौ हामी त्यो देशको प्रतीक्षा गर्छौँ र तपाईँलाई थाहा छ कि यो नयाँ घर किन एक्साइटिङ छ यो नयाँ घर पद 13 गला हेर्नुहोस् न के भन्दैछ पद 13 ग जसमा धार्मिकताले बाँस गर्छ अर्थात् यो नयाँ घर पाप रहित हुनेछ यो नयाँ घर पापको प्रदूषण पापको शक्ति र पापको उपस्थितिबाट मुक्त भइसकेको हुनेछ यो यस्तो ठाउँ हुनेछ प्रियहरू जहाँ तपाईँ कहिले निराश हुनुहुने छैन त्यहाँ आँसु हुने छैन न त रोग कष्ट र मृत्यु नै हुनेछ भजनले भने चाहिँ त्यहाँ कष्टको गीत सुनिने नै छैन र हाम्रो हर्षवास केवल प्रशंसा मात्र हुनेछ प्रियहरू यदि यस वर्तमान जीवन यदि यस वर्तमान जीवन महान कथाको पुस्तकको कभर अथवा आवरण र विषय सूची भएको पृष्ठहरू मात्र हुन् भने भविष्यमा आउनेवाला जीवन यो जीवन त्यो जीवन चाहिँ पुस्तकको बाँकी अध्यायहरू हुन् जसमा सिएस लुइस भन्नुहुन्छ हरेक अध्याय पहिलेको भन्दा उत्तम हुनेछ कि तपाईँ यसुको चेलाहरूमध्ये होइन भने धेरै एक्साइटेड नहुनुहोस् किनकि त्यो ठाउँ तपाईँको लागि होइन तपाईँको लागि त अर्को ठाउँ तयार भएको छ जहाँ आगो निप्दैन र किरा मर्दैन र त्यस ठाउँले तपाईँलाई कुहिरहेको छ तर यदि तपाईँ परमेश्वर क्रोध खनिएको त्यस ठाउँमा जान चाहनुहुन्न भने तपाईँ आफ्नो पापहरू पश्चाताप गर्नुहोस् र मानिसको मुक्तिको निम्ति एउटै मात्र नाउ येशु ख्रिस्टमा विश्वास गर्नुहोस् सो ख्रिस्टको पुनरागमनको प्रकाशमा हामी कसरी जिउँछौँ पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै दोस्रो प्रभुको दिनलाई नजिक ल्याउँदै तेस्रो नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दै चौथो दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिने प्रयत्न गर्दै पद 14 हेर्नुहोस् न पद 14 यसकारण प्रिय हो तिमीहरू यी कुराको प्रतीक्षा गर्ने भएको हुनाले उहाँको दृष्टिमा तिमीहरू दाको खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर अथवा शान्तिमा बस्नेहरू भेटिन प्रयत्न गर भेटिन प्रयत्न गर प्रभुको आगमन प्रतीक्षा गर्नेहरूको एउटा साझा लक्ष्य हुनुपर्छ कि हामी प्रभुको दिनमा दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिन सकौँ यहाँ पत्रुसले चलाएका दाग वा खोट नभएका शब्दहरू उसले आफ्नै आफैले आविष्कार गरेका शब्दहरू होइनन् यी शब्दहरू पत्रुसले पुरानो करारबाट सापटी लिएका हुन्, विशेष गरी लेबी एक अध्यायको पाँच पद पाँच एक अध्यायदेखि पाँच अध्यायसम्मबाट। र विशेष गरी पुरानो करार अनुसार परमेश्वरलाई बलि चढाइने थुमा वा पाठो निष्खोट र निष्कलङ्क हुनुपर्थ्यो, जसले अन्तत परमेश्वरको निर्दोष थुमा येशु ख्रिस्ततर्फ सङ्केत गरेको थियो, जो हाम्रो साटोमा निष्खोट र निष्कलङ्क थुमाको रूपमा क्रुसमा बलि हुनुभयो। र पहिलो पत्रुस एक अध्यायको 19 पद हुन्छ, निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रिस्टको अनमोल रगतद्वारा हामी दाम तिरी छुट्याइएका छौँ। सो ख्रिस्ट हामीलाई पिता सामु पवित्र र निष्खोट प्रस्तुत गर्न क्रुसमा मर्नुभयो। एफिसी 5 अध्यायको 25-27 पद यसरी भन्दछ, ख्रिस्टले पनि चर्चलाई फ्रेम गर्नुभयो र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकुन् र उहाँले दाग वा चाउरी नभएको अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफै कहाँ प्रस्तुत गर्न सकुन् र त्यो चाहिँ पवित्र र निष्कोट होस्। सो प्रियहरू, हामी परमेश्वरको निम्ति अलग गरिएका छौँ, हामी हाम्रो आफ्नै होइनौँ, यो शरीर हाम्रो होइन, हामी परमेश्वरका हौँ, त्यसकारण हाम्रो शरीरलाई अशुद्ध नपारौँ। यदि हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको प्रतीक्षा गर्छौँ भने, जहाँ धार्मिकताले बास गर्छ, हामीले आफैलाई नयाँ बनाउँदै लैजानुपर्छ, हामी जीवनको नयाँ मार्गमा हिँड्नै पर्छ, हामीले उहाँको दृष्टिमा, परमेश्वरको दृष्टिमा, ख्रिस्टको दृष्टिमा, उहाँको सामु ठिक भेटिने प्रयत्न गर्नैपर्छ। हाम्रो वर्तमान जीवनलाई मानिसहरूको प्रशंसाले होइन तर न्यायको दिनले नियन्त्रण गर्नुपर्छ, न्यायको दिनले शासन गर्नुपर्छ। आफैलाई अपवित्र तुल्याउनेहरूलाई तुल्याउन दिनुहोस्, तर तपाईँ प्रभुको दृष्टिमा दाग वा खोट नभएका भेटिने प्रयत्न गर्नुहोस्। हामीले शरीरका कार्यहरूलाई प्रियहरू मार्नै पर्छ, हामीले पापलाई घृणा गर्नै पर्छ, सकेसम्म शुद्ध जीवनशैली हामीले यापन गर्नैपर्छ। यसुले भन्नुभयो, यदि तिम्रो हातले तिम्रो दाहिने आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा फालिनुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। तिम्रो दाहिने हातले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई काटेर फालिदेऊ, किनभने तिम्रो सम्पूर्ण शरीर नरकमा जानुभन्दा बरु तिम्रा अङ्गहरूमध्ये एउटा गुमाउनु तिम्रो निम्ति हितकारी हुन्छ। हामीले ड्रास्टिक एक्सन लिनै पर्छ, पापको विरुद्धमा हामी खडा हुनै पर्छ, हामीले शरीरका कार्यलाई निर्मूल पार्नै पर्छ, हामी प्रभुको दिनमा निष्कोट दोषरहित भेटिन प्रयत्न गर्नै पर्छ। साथै प्रभुको दिनमा हामी शान्तिमा भेटिन प्रयत्नशील हुनुपर्छ। येशु ख्रीष्टद्वारा हामी परमेश्वरसँग मिलापमा आएका छौँ, रोमी 5:11 पद अनुसार, र अब परमेश्वर हामी बिचको लडाइँ अन्त भएको छ, त्यसकारण जसै हामी प्रभुको दिनको प्रतीक्षा गर्छौँ, हामी उहाँसँग शान्तिमा आएका मानिसै भएर अहिले जिउँछौँ, ताकि त्यो दिनले हाम्रो लागि भय नभएर आनन्द ल्याउन सकोस्। जसै ख्रीष्ट फर्की आउनुहुन्छ, येशु ख्रीष्टको दोस्रो आगमन कति मानिसहरू निम्ति भयपूर्ण हुनेछ, त हाम्रो निम्ति त्यो दिन आनन्दको हुनेछ। किनकि हामी परमेश्वरसँग शान्तिमा आइसकेका छौँ, हाम्रो मिलाप भइसकेका छ। सो प्रिय प्रभु फर्की आउनुहुँदा तपाईँलाई उहाँले कस्तो अवस्थामा भेटाउनुहुनेछ, कि उहाँले तपाईँलाई कुनै दाग वा खोट नभएको भेटाउनुहुनेछ, के तपाईँ उहाँसँग शान्तिमा हुनुहुन्छ? प्रिय प्रभुको दिनको प्रतीक्षा गर्नेहरू भएका हुनाले उहाँको दृष्टिमा दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिने प्रयत्न गरौँ। तर हामीलाई एउटा कुरा थाहा छ कि त्यस दिन उहाँको दृष्टिमा कति मानिसहरू दाग वा खोट नभएकाहरू र शान्तिमा नबस्नेहरू भेटिनेछन्। त्यसकारण जबसम्म प्रभु धैर्य हुनुहुन्छ, अरूहरूको मुक्तिको लागि हामी सुसमाचार लिएर मैदानमा उत्रिनै पर्छ, किनकि प्रभुको दिनमा, त्यो दिनमा, न्यायको दिनमा सबै मानिसहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिने छैनन्। धेरै मानिसहरू दाग सहित खोट पूर्ण भेटिनेछन् त्यो दिनमा। त्यसकारण जबसम्म प्रभु धैर्यवान हुनुहुन्छ, तबसम्म हामी अरूहरूको मुक्तिको निम्ति सुसमाचार लिएर मैदानमा उत्रिनै पर्छ। त्यसलाई हामीले आजको वचनको पाँचौँ बुदातर्फ लैजान्छ, प्रभुको धैर्यलाई मुक्ति चाहिँ ठान्दै। सो प्रभुको पुनरागमनको प्रति प्रकाशमा हामी कसरी जिउँछौँ? पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै, प्रभुको दिनलाई नजिक ल्याउँदै, नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दै, र चौथो दाग वा खोट नभएकाहरू शान्तिमा बस्नेहरू भेटिने प्रयत्न गर्दै, र पाँचौँ प्रभुको धैर्यलाई मुक्ति चाहिँ ठान्दै। पद 15 क हेरौँ न, हाम्रो प्रभुको धैर्यलाई मुक्ति चाहिँ ठान। यसुको दोस्रो आगमनको विषयमा कुरा चलेको लगभग 2000 भइसक्यो. खोइ त प्रभु आउनुभएको, खोइ त प्रभुले आफ्नो प्रतिज्ञा पुरा गर्नुभएको. सो यो ढिलाइलाई हामीले कसरी बुझ्ने, यो ढिलाइलाई हामीले कसरी बुझ्ने? झुटो शिक्षकहरूले प्रभुको आगमनलाई लिएर उहाँको आगमन प्रतीक्षा कहाँ, प्रतिज्ञा कहाँ गयो भन्दै गिल्ला गरिरहेको थियो. तर पत्रुस भन्छन् कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरूप्रति धैर्यवान हुनुहुन्छ. र अब पन्ध्र अनुसार पत्रुस भन्छन् कि विश्वासीहरूले प्रभुको धैर्यलाई मुक्ति चाहिँ ठान्नुपर्छ. यसको अर्थ परमेश्वरले बचाउनु पर्ने उहाँको मानिसहरू अझै धेरै छन्, अझ बाँकी छन्. तपाईँ र मैले मुक्ति पायौँ यसको अर्थ यो होइन कि अब सिद्धि हो, अब सङ्ख्या पुग्यो, होइन. अझै धेरै छन्, प्रभुले अझै धेरै बचाउनु हुँदैछ. परमेश्वर आफ्नो चुनिएकालाई भेरा नपारुन्जेलसम्म उहाँले धैर्य धारण गर्नुहुनेछ. सो प्रियहरू, प्रभुको धैर्य इज इक्वल टु मुक्ति हो. प्रभुको धैर्य नै मुक्ति हो, प्रभुको धैर्य मुक्ति बराबर हो. यसको अर्थ प्रभुमा आउन बाँकी हाम्रा अविश्वासी परिवार आफन्तजनहरूको मुक्तिको लागि त्यहाँ अझै आशा छ. जबसम्म प्रभु धैर्यवान हुन्छ त्यहाँ आशा छ. त्यसकारण उनीहरूको मुक्तिको लागि प्रार्थना गर्न नछोड्नुहोस्, सुसमाचार सुनाउन नछाड्नुहोस्. हरेक दिन परमेश्वरले नयाँ सदस्यलाई आफ्नो परिवारमा थपिराख्नु भएको छ. के थाहा भोलिको दिनमा नयाँ सदस्यहरूमा तपाईँले सुसमाचार सुनाइराख्नु भएको व्यक्ति पनि पर्न सक्छ. त्यस कारण प्रियहरू हरेस नखानुहोस्. आफ्नो छोराछोरीहरू, आफ्नो आफन्तजनहरू, आफूले सुनाएको सुसमाचार सुनाएको मानिसहरू प्रभुमा आएनन् भनेर निरुत्साहित नहुनुहोस्. प्रभु धैर्यवान हुनुहुन्छ, प्रभुले आफ्नो राज्यमा धेरैलाई लिइराख्नु भएको छ. त्यसैले पत्रुस भन्छन् हाम्रो प्रभुको धैर्यलाई मुक्ति झै ठान. र पत्रुसले आफ्नो कुरालाई ब्याकअप गर्न अर्को प्रेरितलाई ल्याउँछन्. यहाँ अर्को प्रेरितलाई, अर्थात् प्रेरित पावललाई, 15-16 हेर्नुहोस् न. हाम्रा प्रिय भाइ पावलले पनि उनलाई दिएको बुद्धि अनुसार तिमीलाई यही कुरा लेखे. उनका सबै पत्रहरूमा पनि उनले यी कुराहरूको उल्लेख गरेका छन्. तिनमा कुनै कुनै कुराहरू बुझ्न कठिन छन् र अशिक्षित र चञ्चल मानिसहरू यी कुरालाई अरू धर्मशास्त्रलाई जस्तै उल्टा पाल्टा पार्छन् र आफ्नै विनाश ल्याउँछन्. पत्रुस भन्छन् तिनका अथवा पावलका कुनै कुनै कुराहरू बुझ्न कठिन छन्. यो पद पढिसकेपछि मलाई पत्रुसलाई यसरी भन्न मन लाग्छ, पत्रुस पावलले लेखेका कुनै कुराहरू मात्र बुझ्न कठिन छैन, हजुरले लेख्नुभएको पत्रुस दोस्रो पत्रुस 3:16 पद पनि बुझ्न कठिन छ. खैर, म यसलाई सही तरिकाले बुझ्ने चेष्टा गर्नेछु. यहाँ पत्रुसको तर्क यस प्रकार छ, ध्यान दिएर सुन्नुहोस्. पहिलो, प्रभुको धैर्यताको उद्देश्य पापीहरूलाई पश्चाताप डोर्याउनु हो र परिणामस्वरूप मुक्तितर्फ. ओके, पहिलो, प्रभुको धैर्यताको उद्देश्य पापीहरूलाई पश्चाताप डोर्याउनु हो र परिणामस्वरूप मुक्तितर्फ. यस विषयमा पावलले पनि सिकाएका छन् भनेर पत्रुसले भन्दछ. उदाहरणको लागि रोमी 2:4, परमेश्वरको कृपाले तिमीहरूलाई पश्चातापमा डोर्याउनु भन्ने थाहा पाएर कि तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ. यो पावलले सिकाइरहेको कुरा हो. पावलले पनि यही भनिरहेछ कि प्रभुको धैर्यताले पापीहरूलाई पश्चातापतिर डोर्याउनुपर्छ. मैले मात्रै सिकाइरहेको छैन, पत्रुस भन्दैछन्, हाम्रा दाजु पावलले पनि यस विषयमा सिकाएका छन्. दोस्रो, पत्रुस भन्छन्, पत्रुसको दोस्रो तर्क कि पावलको कुनै कुराहरू बुझ्न कठिन छन् तर असम्भव भने छैन, कठिन तर असम्भव छैन. जस्तै 2:3-5 जहाँ पावलले पापको मानिस अर्थात् सर्वनाशको छोरो प्रकट नभएसम्म प्रभुको दिन आउने छैन भन्ने सिकाएका छन्. को यो मानिस, बुझ्न कठिन छ तर बुझ्न असम्भव भने छैन. यसलाई अलिक धेरै कसरत चाहिन्छ, अझ धेरै मिहिनेत गर्नुपर्ने हुन्छ, अझ धेरै पढ्नुपर्ने हुन्छ, अझ धेरै प्रार्थना गर्नुपर्ने हुन्छ, अझ धेरै सहायता चाहिन्छ. सो यो बुझ्न कठिन खण्डहरूलाई अशिक्षित र चञ्चल मानिसले के गर्छ, अर्थात् यो सन्दर्भमा झुटो शिक्षकहरूले के गर्छन्, यी कुरालाई अरू धर्मशास्त्रलाई जस्तै उल्टापाल्टा पार्छन् र आफ्नै विनाश ल्याउँछन्. पत्रुसको तेस्रो तर्क यो रहेछ. त्यसो भए पत्रुसले पावलको लेखलाई धर्मशास्त्रको दर्जा दिएका छन्, पत्रुसले पावलको लेखलाई धर्मशास्त्रको दर्जा दिएको छ, धर्मशास्त्रको बराबरीमा राखेका छन्. उनी भन्छन् पावलका कुराहरूलाई अरू धर्मशास्त्रहरूलाई जस्तै भन्नु गर्थ्यो. के हो पावलले लेखेको कुरा पनि के हुन्? धर्मशास्त्र हुन्. सो पावल आफैले पनि उनको वचन अधिकारपूर्ण भएको दावी गर्छन्। 1 कुरो 14:37 कसैले आफूलाई अगमवक्ता अथवा आत्मिक मानिस सम्झन्छ भने मैले लेखेको कुरा प्रभुको आज्ञा हो भने भन्ने त्यसले स्वीकार गरोस्. यसको अर्थ हाम्रो हातमा भएको यो पुस्तक, यो बाइबल परमेश्वरको वचन हो, यो परमेश्वरको सम्पूर्ण यहाँ लेखेको सम्पूर्ण कुरा परमेश्वरको वचन हो, केवल रातो कलरमा हाइलाइट गरेको यसुले बोल्नुभएको वचन मात्र होइन। त्यसै कारण म रातो मसिनले हाइलाइट गरेको बाइबललाई त्यति म इम्प्रेस हुँदिनँ, त्यसको फ्यान होइन म। सम्पूर्ण बाइबल 66 पुस्तकहरू परमेश्वरको वचन हुन्, यो उहाँको प्रेरणाद्वारा लेखेको हुन्, यो अर्थ दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई, हप्काउनलाई लाभदायक छ, ताकि प्रभुको जन हरेक सुकर्ममा लागि सुसज्जित हुन्। प्रिय प्रभुको धैर्यले तपाईँलाई के सुसमाचार पश्चाताप डोर्याएको छ? प्रभुको धैर्यताले के तपाईँलाई अरूको मुक्तिको निम्ति प्रार्थना गर्ने बनाएको छ? पत्रुस भन्छन् वास्तवमा प्रभुको धैर्यता, प्रभुको धैर्य मुक्ति हो। यसको अर्थ यसले हामीलाई सुसमाचारको निम्ति जोसिलो बनाउनु पर्ने हो, निष्क्रिय होइन सक्रिय बनाउनु पर्ने हो। छैटौँ, ख्रिस्टको पुनरागमनको प्रकाशमा हामी कसरी जिउनुपर्छ? पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै, प्रभुको दिनलाई नजिक ल्याउँदै, नयाँ स्वर्ग नयाँ पृथ्वीको बाटो हेर्दै, दागवा खोट नभएका र शान्तिमा बस्नेहरू भेट्ने प्रयत्न गर्दै, प्रभुको धैर्यलाई मुक्ति चाहिँ ठान्दै, र छैटौँ, झुटो शिक्षकहरूदेखि होसियार रहँदै, झुटो शिक्षकहरूदेखि होसियार रहँदै। पद 17 हेर्नुहोस् न, पद 17। यसकारण प्रिय, अघिबाट यी कुरा जानेर होसियार रह, दुष्ट मानिसको भूल कुरामा अल्म लिएर आफ्नो स्थिरता नगुमाऊ। यो संसार असुरक्षित छ, हामी सबैलाई थाहा छ, यो संसारमा हामी असुरक्षित छौँ, त्यो पनि हामीलाई थाहा छ। बाँस राम्रो चारैतिर छन्, त्यो पनि हामीलाई थाहा छ। यदि थाहा छैन भने थाहा होस् आज तपाईँलाई, आजबाट थाहा होस् कि तपाईँ हरेक दिन बाँसहरूको बिचमा हिँडिरहनु भएको परमेश्वरको भेडा हो, परमेश्वरको बगालको भेडा हो। आँखाको निभेकमा, आँखाको एकै निवेशमा हामी बाँसहरूको आहार बन्न पुग्छौँ, आहार बन्न सक्छौँ। त्यस कारण प्रिय, अघिबाट यो कुरा जानेर होसियार रह, पत्रुस भन्छन् हामी होसियार हुनैपर्छ। प्रभु येशू ख्रीष्टको दोस्रो आगमनको प्रकाशमा वर्तमान समयमा हामी होसियार भएर जीवन जिउनै पर्छ। हामीले दुष्ट मानिसहरूले अर्थात् झुटो शिक्षकहरूले बिछ्याएको पासहरूमा नपर्नलाई सतर्कता अपनाउनै पर्छ। होइन भने पत्रुस चेतावनी दिन्छन्, तिनीहरूको भूल कुरामा अर्थात् तिनीहरूको झुटो शिक्षामा अल्म लिएर आफ्नो स्थिरता गुम्ला। इट्स रियल वार्निङ। झुटो शिक्षकहरू सफल हुनु पछाडिको एउटा कारण छ, झुटो शिक्षकहरू सफल हुनु पछाडिको एउटा कारण छ कि तिनीहरूले परमेश्वरको वचन नै सिकाएको भान पार्छ। तर पत्रुसले भने चाहिँ तिनीहरूले धर्मशास्त्रलाई उल्टा पाल्टा पार्छन्। तिनीहरूले वचनलाई जे भन्छ त्यही भन्दैन, तर तिनीहरूले जे भन्न चाहन्छ वचनलाई त्यही भन्ने बनाउँछ। झुटो शिक्षकहरूको समस्या यो, वचनले जे भन्छ उनीहरू त्यही भन्दैन, तर उनीहरू जे भन्न चाहन्छ वचनलाई त्यही भन्ने बनाउँछ। अनि हामीलाई लाग्छ, ओहो, यो मान्छेले बाइबल खोलेको कुरा गरिरहेको छ, येशूको नाम लिइरहेको छ, आमेन भनिरहेको छ, प्रभु भनिरहेको छ, पिता भनिरहेको छ, समस्या के छ? त्यसकारण झुटो शिक्षकहरू सफल हुन्छन् किनकि उनीहरूले परमेश्वरकै वचन चलाउँछन्, तर वचनलाई उल्टा पाल्टा पार्छन्, यसलाई बिगार्छन्, यसको शक्तिलाई उनीहरूले मार्छन्, र परिणामस्वरूप तिनीहरूले भूल कुरामा अल्म लिएर, तिनीहरूको भूल कुरामा अल्म लिएर धेरैले आफ्नो स्थिरता गुमाउँछ। धेरै झुटो शिक्षकहरूतिर लाग्छन्, उनीहरूको शिक्षामा फस्छन्। सायद तपाईँको माइन्डमा यतिखेर एउटा प्रश्न चलिरहेको होला कि यसको मतलब दुष्ट मानिसहरूको भूल कुरामा अल्म लिएर साँचो विश्वासले पनि आफ्नो स्थिरता गुमाउन सक्छ? सायद तपाईँ यो प्रश्न सोधिरहनु भएको छ होला। कदापि सक्दैन। यो चेतावनीलाई स्थिरता गुमाउन सक्ने सम्भावनाको रूपमा नबुझेर स्थिरता कायम राख्ने साधनको रूपमा बुझ्नुपर्छ। म फेरि दोहोऱ्याउन चाहन्छु, यो चेतावनीलाई, 17 यो चेतावनीलाई स्थिरता गुमाउन सक्ने सम्भावनाको रूपमा नबुझेर स्थिरता कायम राख्ने परमेश्वरले चलाउनु हुने साधनको रूपमा हामीले बुझ्नुपर्छ। साँचो विश्वासीले, साँचो ख्रिस्टियनहरूले बाइबलमा पाइने यस प्रकारका गम्भीर चेतावनीलाई लिएर होसियार हुन्छन् र प्रभुको दोस्रो आगमनसम्म स्थिर रहन्छन्। जो होसियार हुँदैन उसले आफूलाई साँचो ख्रिस्टियन होइन भने प्रमाणित गर्छ। त्यस कारण पद 17 टिप्पणी गर्दै जोन क्याल्भिनले यसरी भनेका छन्, यो आह्वान कुनै पनि हालतमा परमेश्वरमा भर पर्ने विश्वासको दृढतालाई हल्लाउनका लागि होइन, तर हाम्रो शरीरको आलस्यलाई हटाउनका लागि हो। बुझ्नुहुँदैछ? हामी अल्छे नहौँ भनेर, हामी निष्क्रिय नहौँ भनेर, हामीलाई झकझकाउनुको निम्ति हो, हाम्रो विश्वासलाई हल्लाउनुको निम्ति होइन, तर हाम्रो अल्छेपनालाई झक हल्लाउनको निम्ति हो। सुप्रियहरू, विश्वासीहरू अन्तसम्म अनन्तसम्म सुरक्षित छन्। तर विश्वासीहरूको अनन्त सुरक्षाको माध्यमको रूपमा माध्यमको लागि परमेश्वरले यस्ता बाइबलको चेतावनीहरूलाई प्रयोग गर्नुहुन्छ र परमेश्वरका प्रतिज्ञाहरूमा भर पर्ने भरोसाले परमेश्वरका चेतावनीहरूलाई ध्यान दिन्छ। ओके, सुप्रियहरू, के तपाईँ परमेश्वरको वचनको चेतावनीहरूलाई ध्यान दिनुहुँदैछ कि प्रभु यीशु ख्रीष्टको दोस्रो आगमनको प्रतीक्षामा के तपाईँ वचनको सावधानीहरूलाई ध्यानपूर्वक लिइराख्नु भएको छ? के तपाईँ होसियार हुनुहुन्छ? होसियार हुनुहोस् प्रियहरू, वचनको चेतावनीलाई ध्यान नदिने विश्वासी सडकको छेउमा रहेको सावधानी चिन्हलाई व्यवस्था गर्ने सवारी चालक झैँ दुर्घटनामा पर्नेछ। तपाईँ होसियार हुनुहोस्। ख्रीष्टको दोस्रो आगमनको प्रतीक्षामा हामी होसियार भएर जीवन जिउनै पर्छ। र अन्तिम सातौँ, ख्रीष्टको यीशु ख्रीष्टको अनुग्रह र ज्ञानमा पढ्दै, ख्रीष्टको यीशु ख्रीष्टको अनुग्रह र ज्ञानमा पढ्दै, सो प्रभु यीशु ख्रीष्टको प्रकाशमा, दोस्रो आगमनको प्रकाशमा हामी कसरी जिउँछौँ? पवित्रता र भक्तिको जीवन जिउने प्रयत्न गर्दै, दोस्रो प्रभुको दिनलाई नजिक ल्याउँदै, तेस्रो नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्दै, चौथो दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू भेटिने प्रयत्न गर्दै, पाँचौँ प्रभुको धैर्यलाई मुक्ति जेठान्दै, छैटौँ झुटो शिक्षकहरू देख्नु होसियार हुँदै, र सातौँ यीशु ख्रीष्टको अनुग्रह र ज्ञानमा पढ्दै। पद 18 हेर्नुहोस् न, तर हाम्रो प्रभु र मुक्तिदाता यीशु ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाओ, उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्, आमेन। मुक्तिदाता प्रतीक्षा गर्ने क्रममा हामी आत्मिक रूपमा सुस्त बन्नु हुँदैन। प्रभु फर्की आउनु नै छ, तर हामी सुस्त हुनु हुँदैन। आत्मिक रूपमा हामी निदाउनु हुँदैन, हामी उम्नु हुँदैन, हामी अनुग्रह र ज्ञानमा बढ्दै जानै पर्छ। र तर अनुग्रह र ज्ञानमा बढ्नु भनेको के हो? हामी यसलाई छुट्याउँदै हेर्नेछौँ। पहिले अनुग्रहमा बढ्नु भनेको के हो त्यो विचार गरौँ। यो भनेको अनुग्रहको गहिरो अनुभवतर्फ बढ्दै जानु हो। यो भनेको परमेश्वरको बचाउने, क्षमा गर्ने, संरक्षण गर्ने अनुग्रहलाई अझ गहिरो रूपमा अनुभव गर्दै जानु हो। हामी क्रिस्चियन जीवनको सुरुमा मात्र अनुग्रहको अनुभव गर्दैनौँ, हामी यो जीवनभर, क्रिस्चियन जीवनभर, ख्रीष्ट फर्किन नआइन्जेलसम्म परमेश्वरको अचम्मको अनुग्रह अनुभव गर्दै जान्छौँ। सुप्रियहरू, अनुग्रह हामीले परिभाषित गर्ने कुरा मात्र नभएर हामी बढ्दै जाने कुरा हो। इट्स नट समथिङ द्याट वी डिफाइन, बट इट्स समथिङ द्याट वी ग्रो अन। ग्रेस इज समथिङ वी ग्रो अन। त्यस कारण प्रश्न भनेको, के तपाईँलाई यीशु ख्रीष्टको अनुग्रह थाहा छ? होइन, तर के तपाईँले यीशु ख्रीष्टको अनुग्रह अनुभव गर्नुभएको छ? यीशु ख्रीष्टको अनुग्रहबारे थाहा पाउने एउटा कुरा हो, तर अनुभव गर्नु अर्कै कुरा हो। के तपाईँ यीशु ख्रीष्टको अनुग्रहको अनुभवमा वृद्धि भइराख्नु भएको छ? तर हामी कसरी प्रभुको अनुग्रहमा वृद्धि हुन सक्छौँ? यसको लागि हामी सोध्नु पर्ने अर्को प्रश्न भनेको, प्रारम्भिक चर्चहरू, सुरुका चर्चहरू, पहिलो शताब्दीका चर्चहरू कसरी वृद्धि भए? प्रेरित 2:42 के भन्दछ? प्रेरित 2:42 यसरी भन्दछ, तिनीहरू प्रेरितहरूको शिक्षा, सङ्गति, रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। तिनीहरू प्रेरितहरूको शिक्षा, सङ्गति, रोटी भाँच्न र प्रार्थनामा भक्तिसाथ लागिरहन्थे। सो हामी अनुग्रहका चार माध्यमद्वारा, मिन्स अफ ग्रेस, चार माध्यमद्वारा ख्रीष्टको अनुग्रहमा वृद्धि हुन्छौँ। चारवटा कुराहरू, पहिलो वचनद्वारा, दोस्रो सङ्गतिद्वारा, तेस्रो प्रभुभोजद्वारा, र चौथो प्रार्थनाद्वारा। हामी यी चारवटा कुराहरूद्वारा, माध्यमद्वारा, अनुग्रहका चार माध्यमद्वारा प्रभुको अनुग्रहमा वृद्धि हुँदै जान्छौँ। वचनद्वारा, सङ्गतिद्वारा, प्रभुभोजद्वारा र प्रार्थनाद्वारा हामी चर्चको प्रचारमुनि रहेर, एकअर्कासँग सङ्गति गरेर, र प्रभुभोज र सामूहिक प्रार्थनामा सामेल भएर अनुग्रहमा वृद्धि हुँदै जान्छौँ। यसको अर्थ एउटा स्थानीय चर्चमा सामेल नभई अनुग्रहमा वृद्धि हुन असम्भव छ। It's impossible to grow in the grace of our Lord Jesus Christ without being a part of a local, healthy local body, local church. So, ke tapai church ko sangati lai afno kaam ra padhai lai bhanda badi prathamikta dinuhuncha? Ki sano sano karan le tapai church skip garnuhuncha? Hoina mero priyaharu, bibhinna karan haru dekhaera church chhutaune haina, tara church ko karan dekhaera aru sabai kura chhutaune garnuhos. Ulto bhairahecha kura yaha. प्रियहरू, एउटै अवस्थामा मात्र हामी चर्चमा उपस्थित नहुन सक्छौँ, एउटै अवस्थामा मात्रै, सिकिस्त बिरामी परेको बेला। एउटै अवस्था भनेको सिकिस्त बिरामी परेको बेला। मलाई खुसी लाग्छ तपाईँहरूमध्ये कतिजना बिरामी पर्दा पनि चर्च छुटाउनुहुन्न। क्रिस्चियन बिरामी हुँदा मैले कृष्णलाई सोधेको थिएँ, अनि के गर्नु, चर्च आउने के विचार छ, चर्च आउनु नआउने? दाइ, चर्च छुटाउनु त कुरै भएन नि भनेर कृष्णले मलाई जवाफ दिनुभयो। त्यसो नै सुशीला बहिनीले पनि बिरामी भइ भए पनि चर्चमा आउनुभएको दिन नगिनालाई भन्नुभएको कुरा मलाई अझै पनि याद छ। नगिनाले, अरे म त आज आउनुहुन्न होला भनेर सोचेको थिएँ भनेर भन्दाखेरि बहिनीले, चर्च नआउनलाई त सिकिस्तै हुनुपर्छ, नत्र सानोतिनो बिरामलाई कहाँ टेरिन्छ र, भनेर उहाँले जवाब दिनुभयो। कति उत्साहजनक कुरो, कि तपाईँको गवाही भयो। प्रिय, तपाईँले आफ्नै आत्मिक भलाइको लागि र अरूहरूको भलाइको लागि चर्चको भेलालाई प्राथमिकता दिनैपर्छ। ख्रिस्टियनहरू शनिबारको दिन 10:30-12 चर्च भवनमा भेटिनुपर्छ, अन्य ठाउँहरूमा होइन। यदि होइन भने, यदि त्यसो भयो भने अनौठो हुन्छ, अनौठो हुन्छ। तपाईँले स्कुल जानुपर्ने विद्यार्थीलाई पौडी खेलिरहेको भेटाए जस्तै हुन्छ, त्यो फिल्म हलमा भेटाए जस्तै हुन्छ। प्रियहरू, प्रभुको दिनको प्रतीक्षामा हामी येशु ख्रीष्टको अनुग्रहमा बढ्दै जानैपर्छ, साथै हामी येशु ख्रीष्टको ज्ञानमा पनि बढ्दै जानुपर्छ। येशु ख्रीष्टको ज्ञानमा, येशु ख्रीष्टको बारेमा हामीलाई दुईवटा कुराको ज्ञान हुन जरुरी छ, दुईवटा कुरा, उहाँको व्यक्ति र उहाँको काम। अर्थात् येशु को हुनुहुन्छ र उहाँले के गर्नुभयो, यो कुरा हामीलाई थाहा हुनुपर्छ। येशु को हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ त्रिएक परमेश्वरको दोस्रो व्यक्ति हुनुहुन्छ, यो हामीलाई थाहा हुनुपर्छ। साथै अझै धेरै हामीलाई थाहा हुनुपर्छ, उहाँ अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका ज्येष्ठ हुनुहुन्छ, उहाँमा नै सबै थोक सृष्टि भएका थिए, स्वर्ग र स्वर्गमा र स्वर्गमाथि भएका दृश्य र अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृष्टि भएका हुन्। उहाँ नै सबै कुराभन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। उहाँ शरीर अर्थात् मण्डलीका शिर हुनुहुन्छ, उहाँ नै सुरु हुनुहुन्छ, भनेकाहरूबाट जीवित हुनेहरूमा उहाँ ज्येष्ठ हुनुहुन्छ। हामी प्रभुको ज्ञानमा वृद्धि हुनैपर्छ। येशु को हुनुहुन्छ? उहाँ मानिस हुनुहुन्छ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रि राख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफूले रिताइकन कमारको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो, स्वरूपमा मानिस जस्तै भएर आफूले होच्याउनु भयो र मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी बन्नुभयो। हामीलाई उहाँको मानवत्वको बारेमा थाहा हुनैपर्छ, हामीले परमेश्वर येशु ख्रीष्टको परमेश्वरत्वको बारेमा थाहा हुनुपर्छ, हामीले येशु ख्रीष्टको मानवत्वको बारेमा थाहा हुनैपर्छ। प्रियहरू, तपाईँलाई येशु ख्रीष्टको बारेमा कति थाहा छ? तपाईँ येशु ख्रीष्टको ज्ञानमा कतिको वृद्धि भइराख्नु भएको छ? उहाँको परमेश्वरत्वको बारेमा तपाईँलाई कति थाहा छ? येशु ख्रीष्टको मानवत्वको बारेमा तपाईँलाई कति थाहा छ? उहाँको अहोदाहरूको बारेमा तपाईँलाई कति थाहा छ? उहाँ राजा, पुजारी र अगमवक्ता हुनुहुन्छ भन्ने विषयमा, उहाँको द्विस्वाभाविक एकताको बारेमा तपाईँलाई के थाहा छ? अथवा उहाँ 100% परमेश्वर, 100% मानी हुन्छ भन्ने कुरा, उहाँको कष्टको बारेमा तपाईँलाई के थाहा छ? उहाँको उद्धारको कार्यको बारेमा के थाहा छ? उहाँको धार्मिकताको बारेमा तपाईँलाई के थाहा छ? उहाँको शक्तिको बारेमा तपाईँलाई के थाहा छ? के यो तपाईँ र तपाईँलाई थाहा हुनुपर्ने कुरा होइन र? कि येशु तपाईँको प्रभु र मुक्तिदाता होइन र? यदि तपाईँले आफ्नो प्रभु र मुक्तिदातालाई चिन्नुहुन्न भने कसले चिन्छ? यदि तपाईँ आफ्नो प्रभुको ज्ञानमा वृद्धि हुनुहुन्न भने को वृद्धि हुन्छ? तपाईँको साथीहरू, इष्टमित्र जसले प्रभुलाई चिनेको छैन, उनीहरूले प्रभुको परमेश्वरत्वको बारेमा, ईश्वरत्वको बारेमा, उहाँको क्रुसको बचाउने कार्यको बारेमा कुरा गर्छन्, प्रभुको दोस्रो आगमनको बारेमा के तपाईँले आफ्नो छिमेकीले कुरा गरेको तपाईँले भेटाउनुहुन्छ? इम्पासिबल, असम्भव। यो तपाईँको जिम्मेवारी हो। प्रभुले तपाईँलाई, सरी, पत्रुसले तपाईँलाई हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह ज्ञानमा बढ्दै जाऊ भनेर आज्ञा दिएका छन्। यो प्रत्येक विश्वासलाई दिएको आज्ञा हो। यो केवल पास्टरलाई मात्र होइन, केवल बाइबल कलेजका अथवा सेमिनारका विद्यार्थीहरूलाई मात्र होइन, येशू ख्रीष्टलाई आफ्नो प्रभु र मुक्तिदाता भने स्वीकार गर्ने प्रत्येक चेलालाई दिएको आज्ञा हो यो। के तपाईँ प्रभुको ज्ञानमा वृद्धि हुनु पर्दैन र? के भावनामा क्रिस्चियन जीवन चल्छ र? के स्तुति प्रशंसामा छाती पिटी पिटी रोएर मात्र पुग्छ र? के यसको बारेमा सिक्नु पर्दैन? ज्ञानमा वृद्धि हुनु पर्दैन। बाइबलले त भावनामा बग भनेर कहिले पनि आज्ञा गरेको छैन, तर प्रभुको ज्ञानमा वृद्धि हुँदै जाओ भनेको छ। क्रिस्चियन विश्वास माइन्डको विश्वास हो, यहाँबाट सुरु हुन्छ, यो यहाँसम्म पुग्छ। हामीलाई थाहा छ सत्य, हामीलाई यहाँ थाहा हुन्छ, फिल गर्ने कुरा होइन, यो थाहा हुने कुरा हो। सो तपाईँलाई कति थाहा छ? तपाईँ के गरिराख्नु भएको छ? कि तपाईँलाई उद्धार गर्नुहुनेको बारेमा तपाईँले जान्नु पर्दैन र? तपाईँको निम्ति क्रुसमा मर्नुहुनेको बारेमा तपाईँलाई जान्न मन लाग्दैन र? प्रियहरू, शनिबारको सङ्गतिले मात्र पुग्दैन, हप्तामा 50 मिनटको वचन सुनेर पुग्दैन, त्यो पनि आधा निदाउँदै। हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा वृद्धि हुनैपर्छ, हुनैपर्छ। हाम्रो प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जाऊ भन्ने आज्ञालाई शनिबारे विश्वासी हो भनेर नबुझ्नु होला। तपाईँ हप्तैभरि यसु ख्रिस्टको अनुग्रह र ज्ञानमा वृद्धि हुनैपर्छ। हप्तैभरि चौबिसौँ घन्टा तपाईँ हरेक दिन बाइबल खोलेर पढिरहेको, प्रार्थना गरिरहेको, असल पुस्तक पढिरहेको विश्वासी हुनुपर्छ। तपाईँको जीवनमा परमेश्वरको वचनले शासन गर्नुपर्छ, सामाजिक सञ्जालहरू होइन। तर होसियार पत्रुसले यहाँ फेरि यसु ख्रिस्टको ज्ञानलाई हेड नलेजमै सीमित राख्न खोजिरहेका छन्। है, हेड नलेज, दिमागी ज्ञान, यहाँ खालि यसु ख्रिस्टबारे, किताबी ज्ञान हासिल गर्ने बारेमा कुरा गरिरहेका छन्, जुन हिसाब एक हिसाबले वास्तवमा सजिलो छ। अल यु हेभ टु डु इज बाइबल खोलेर पढ्नुहोस्, राम्रो पुस्तकहरू पढ्नुहोस्, तपाईँले यसु ख्रिस्टको बारेमा हेड नलेज होइन दिमागी ज्ञान, बौद्धिक ज्ञान प्राप्त गर्न सक्नुहुन्छ। तर पत्र त्यो विषयमा कुरा गरिरहेको छैन। बौद्धिक ज्ञान हासिल गर्न सजिलो छ, बाइबल पढ्नुहोस्, पुस्तक पढ्नुहोस्, सजिलो छ, अथवा बाइबल कलेज जानुहोस्। त्यो गर्न क्षमता छैन भने कसै कसैले भनेका छन् क्याल्भिनिस्ट क्याल्भिनवादहरूसँग न्यु खोज्नुहोस्, बाइबल सेमिनरी दिनेभन्दा बढी निशुल्क शिक्षा उनीहरूले तपाईँलाई दिनेछ। यो ती बुझ्ने मान्छेहरूको लागि मैले थियो। सो म के भनिरहेको छु भने यसु ख्रिस्टको ज्ञानमा वृद्धि हुने कुरा बौद्धिक रूपमा वृद्धि हुने कुरामा सीमित छैन। यहाँ बाइबलले ज्ञानमा वृद्धि हुने कुराभन्दा बढी नै कुरा भइरहेको छ। यहाँ ख्रिस्टलाई चिन्ने र ख्रिस्ट जस्तै बन्ने बारेमा कुरा भइरहेको छ, किनकि हामी जति धेरै ख्रिस्टलाई चिन्छौँ हामी त्यति नै धेरै उहाँ जस्तै बन्दै जान्छौँ, र जति थोरै हामी ख्रिस्टलाई चिन्छौँ त्यति नै धेरै हामी संसार जस्तै बन्दै जान्छौँ। किनकि तपाईँले नचिन्नुहुने ख्रिस्ट जस्तो तपाईँ कसरी बन्न सक्नुहुन्छ र उहाँ जस्तो बन्नलाई मलाई चिन्नुपर्छ, उहाँलाई चिन्नलाई तपाईँ उहाँको ज्ञानमा वृद्धि हुनैपर्छ। सो के तपाईँ ख्रिस्टको अनुग्रह र ज्ञानमा वृद्धि भइराख्नु भएको छ? क्रिस्चियनहरू जो तपाईँ आफूलाई क्रिस्चियन भन्नुहुन्छ, म तपाईँसँग कुरा गरिरहेको छु, म तपाईँसँग कुरा गरिरहेको छु, जस आफू जसले प्रभुलाई प्रेम गरेको तपाईँ दावी गर्नुहुन्छ, म तपाईँसँग कुरा गरिरहेको छु। के तपाईँ ख्रिस्टको अनुग्रह र ज्ञानमा वृद्धि भइराख्नु भएको छ? तपाईँको जीवन हिजोभन्दा आज कसरी फरक हुँदै गइरहेको छ? कतिको फरक भइरहेको छ? बितेको महिना वा वर्षतिर फर्केर हेर्दा तपाईँ आफूलाई कतिको परिवर्तन पाउनुहुन्छ? ह्याभ यु चेन्ज्ड? कि तपाईँ परिवर्तन भएको छ, कि तपाईँको प्रभुको ज्ञानमा वृद्धि भइरहनु भएको छ, कि तपाईँको जीवनमा परिवर्तन आइरहेको छ, कि तपाईँको जीवनमा बढ्दो पापमाथिको विजय त्यहाँनिर हासिलहरू भएको देखिन्छ, कि तपाईँ बढी नम्र, बढी धैर्यवान व्यक्ति, प्रेमिलो व्यक्ति बन्दै गइरहनु भएको छ, कि तपाईँ झनै संयमतामा बढ्दै गइरहनु भएको छ, तपाईँ कतिको वृद्धि भइरहनु भएको छ? आर यु ग्रोइङ? कि तपाईँ वृद्धि हुनुपर्ने होइन र? फेरि हामी यसु ख्रिस्टको अनुग्रह र ज्ञानमा वृद्धि हुनैपर्छ, बढ्न जानैपर्छ। यो यहाँनिर कुनै विकल्प छैन, त्यहाँ छनौट छैन, त्यहाँ त्यो अप्सन छैन। वी मस्ट ग्रो, हामी वृद्धि हुनैपर्छ। तपाईँ जवान हुनुहोस् वा बुढो हुनुहोस्, ख्रिस्टको चेलाको रूपमा तपाईँ बढ्नैपर्छ। मर्ने बेला भइसक्यो, मर्ने बेलामा के सिकिरहनु र के पढिरहनु र मन सन लाग्दैन भन्न पाइँदैन। मर्ने बेलामा फोन र टिभीतिर त मन लाग्छ, 24 घन्टा टिभी हेर्नु त मन लाग्छ, मर्ने बेलामा लाग्दैन र? सो प्रिय बुबाआमाहरू, वृद्धहरू, तपाईँको शरीरले के चाहन्छ त्यो दिने होइन, तपाईँको शरीरलाई के चाहिन्छ त्यो दिनुहोस्। हरेक दिन तपाईँको शरीरलाई परमेश्वरको वचन दिनुहोस्। प्रभु येशू ख्रिस्टको दोस्रो आगमनको प्रतीक्षामा हामी जिउन बोलाइएका छौँ। हाम्रो प्रभु एक दिन फर्किआउनुहुनेछ। तपाईँको भविष्य सुनिश्चित छ, सेटल्ड। एक दिन ख्रिस्ट फर्किआउँदै हुन्छ, एक दिन। त्यसकारण हामी वृद्धिरत ख्रिस्टियन हुनैपर्छ। प्रभुको दोस्रो आगमन प्रतीक्षामा हामी पवित्रता, अनुग्रह, ज्ञानमा वृद्धि हुँदै हामी जानैपर्छ। तर सबैको लक्ष्य के हो? यसको अन्तिम लक्ष्य के हो? पत्रुस भन्छन् अन्तिममा, उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्। सबै कुराको परम लक्ष्य भनेको परमेश्वरको महिमा होस्, परमेश्वरको महिमा, सोली दियो ग्लोरिया, केवल परमेश्वरको महिमाको निम्ति। पत्रुसीय पत्र येशु ख्रिस्टको धार्मिकतासँगै सुरु गर्छन् र येशु ख्रिस्टको महिमासँगै अन्त गर्छन्। उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्, आमेन। तर किन? किनकि ख्रिस्ट नै सबै कुराको लक्ष्य अथवा ख्रिस्टको महिमा नै सबै कुराको अन्त्य हो. केवल उहाँ मात्र सबै महिमा आदर र भक्तिको योग्य हुनुहुन्छ. मारिएको थुमा प्रकाश 5:12 पद अनुसार सामर्थ्य वैभव बुद्धि शक्ति सम्मान महिमा र स्तुति ग्रहण गर्ने योग्यका हुनुहुन्छ. क्राइस्ट अलोन डिजर्भ्स आवर फ्रेज. प्रिय, जबसम्म ख्रिस्ट फर्की आउनुहुनेछ अथवा जब ख्रिस्ट फर्की आउनुहुनेछ, ख्रिस्टको हाम्रो आराधना झन्झन चर्को चर्को हुँदै जानेछ. इट विल गेट लाउडर एन्ड लाउडर, र यो अनन्ततासम्म जारी रहनेछ. उहाँलाई अहिले र सदा सर्वदा महिमा होस्. आमेन. अनुसार प्रार्थना गरौँ.